नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्समा भागवत भट्टराईको स्वागत छ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर डट कमबाट पनि संसारभर सुन्न सकिन्छ। संयोग यस्तो जुर्यो कि देवीप्रसाद शिवाकोटीसँगै पर्खिएर बसिरहेकाहरूका लागि भनेर खाटना बोकेर हाम्रो टिम नेपालको गाडी खुल्ला मञ्च गाँस बाँसलाई मौलिक हक राखिएको संविधान 6 वार्षिक उत्सव मनाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सवारी सैनिक मञ्चमा सँगै छिरेको थियो। यता गाँसका लागि आँखा बिछ्याएका लस्करै बस्दा उता सैनिक मञ्चमा बजेको सलामीको धुन गुन्जियो। सेनाले कला कौशल सहित धुनले भनिरहेको थियो, नेपाली हामी रहौँला कहाँ नेपाली नरहे। संविधान दिवस सम्झाउन ब्यानर र पुष्पवृष्टि गर्न फुलका थुङ्गाहरू बोकेर हिँडेकाहरू हेलिकप्टर टुडी खेलमा अधिकांश बिस्तारै ओझेलमा पर्दै गए। दुई दिन अघि मात्रै चल्न थालेका गाडीहरू हेर्न हर्न फेरि बज्न थाले। दोलखा सिङ्गटीका 60 वर्षीय शिवाकोटी मनमाने विगतको सम्झनाले बेसरी हुडुल्यो, त्यसरी हामीले उहाँलाई केही सोध्नै परेन। पुराना स्मृति खुर्र दौडिए। 2046 सालमा काठमाडौँ छिरेका उहाँलाई त्यो बेला आन्दोलन हल्का फुल्का याद छ, तर 2062-63 जनआन्दोलनमा भने उहाँ जमेरै लाग्नुभयो। पुतली सडक र बाग बजार धेरै पटक प्रहरीसँग जम्का भेट भयो। उहाँले बारम्बार आन्दोलनको भिडमा वर्षिएका इँटाका प्रहार सहँदै गणतन्त्रका लागि नारा लगाउनु भएको थियो। त्यतिखेर उहाँ आन्दोलन हमिनुको मुख्य उद्देश्य गरिब र धनीका बीचको खाल्डो पूर्ण सकिन्छ। 2072 संविधान जारी हुने बेलामा पनि शिवाकोटी खुब हौसिनुभयो। उहाँलाई आफू जस्ता मजदुरहरू सडकमा उत्रिएकै कारण गणतन्त्र आएको आभास भइरहन्थ्यो। परिवर्तनको व्यवस्थाप्रति उहाँको अपनत्व थियो, त्यसैले त्यो दिन पनि उहाँले उत्सव मनाउनुभयो। गणतन्त्र आएपछि सबै बराबर हुन्छन् भनेका थिए, मजदुर अझै धेरै फाइदा हुन्छ भनेको र आन्दोलनमा गएका थियौँ। उहाँले भन्नुभयो, अहिले त झन् बाटोमा आएर भात माग्नुपर्ने अवस्था आएको छ। यता मजदुरहरूले बाटोमा आएर भात माग्दै गर्दा नयाँ बानेश्वर पिपल बोर्डबाट फुटपाथ पसल गरिरहेका रेशम कार्की शुक्रबार साँझ ग्राहक कुरिरहनु भएको थियो। 6 महिनापछि पसल खोल्न पाउँदा उहाँ उत्साहमा हुनुहुन्थ्यो। पसल खोल्न त पाइयो, तर किन्ने मान्छे कोही पनि छैन। लकडाउन अघि एक साँझमा कम्तीमा 12,000 रुपियाँको चप्पल बेच्नुहुन्थ्यो उहाँले, अहिले मुस्किलले 3,000 बेच्नुहुन्छ। खोटाङको चिसापानी घर भएका कार्की फुटपाथ पसल गरेर 4 सदस्यीय परिवारको जीविका धान्दै आउनुभएको 13 वर्ष भयो। लकडाउन सुरु हुनसाथ उहाँले पत्नी र 2 सन्तानलाई गाउँ पठाइदिनु भयो। त्यसपछि कहिले लुकी छिपी बेचेर राहत पनि लिनुभयो, जसोतसो भात पनि खानुभयो। उहाँले भन्नुभयो, भाडा तिर्न सकेको छैन, अझै 4 महिनाको व्यापार भएपछि तिर्ने शर्तमा घरभेटला मनाएको छु। प्रवीण राउत नयाँ बानेश्वरकै फुटपाथमा तरकारी पसल गर्नुहुन्छ। 6 महिना व्यापार ठप्प भएपछि 3 जनाको परिवारलाई छाक टार्नै गाह्रो भएको छ। पुरानो उधारो उठाएर खर्च चलायौँ, घर भाडा र पसल भाडा तिर्न बाँकी छ, उहाँले सुनाउनुभयो। मोरङ काने पोखरी घर भएका राउतले फुटपाथ तरकारी व्यापार गरेर जीविका चलाउँदै आएको 10 वर्ष भइसक्यो। 2072 सालको भूकम्पको बेला पनि यस्तै समस्या आएको उहाँले सम्झिनुभयो। हामी जस्ता सियाना व्यवसाय गरेर जीविका धान्नेलाई नै हरेक विपद बढी असर गर्दो रहेछ, उहाँले भन्नुभयो। सरकारले एक साता अघि व्यापार व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेपछि महिनौदेखि बन्द व्यवसाय खुल्न थालेका छन्, तर ग्राहक नै कम आउनाले उत्साहित छैनन् उनीहरू। फेरि सरकारले कोरोना नियन्त्रण गर्न भन्दै व्यवसाय बन्द गरिदेला कि भन्ने चिन्ता रहेको छ। भोको पेट सामु पुष्पवृष्टि, गणतन्त्र आएपछि सबै बराबर हुन्छन् भनेका थिए, मजदुर अझै धेरै फाइदा हुन्छ भनेकोले आन्दोलनमा गएको थिएँ, अहिले त झन् बाटोमा आएर भात खानु पर्यो। कान्तिपुर दैनिकमा समाचार रहेको छ। निजी विद्यालयले सामान्य अवस्थामा दैनिक 6 घन्टा पढाउँछन्, अनलाइन माध्यमबाट भने दैनिक 3 घन्टा पढाउँदै आएका छन्, तर मासिक शुल्क पुरै असुलिरहेका छन्। कहिले त शुल्क तिर्न नमान्ने अभिभावकलाई बच्चा अन्यत्रै लैजाने चेतावनी समेत दिएका छन्। कक्षा 12 सम्मको शिक्षाको दायित्व बोकेका स्थानीय सरकार भने अभिभावकको समस्यामा बेखबर छ। यही बहाना बनाएर शिक्षा मन्त्रालयले यो मामिलाबाट पन्चिने गरेको छ। कतैबाट
पनि गुनासो सुनवाई नभएपछि बालुवाटार स्थित एक विद्यालयका अभिभावकले राष्ट्रपतिलाई गुहार्नु भएको छ। उहाँले सुरुमा मन्त्रालय, काठमाडौँ महानगरपालिका, अभिभावक महासंघ, प्रहरी लगायत सात निकायमा उजुरी दिनुभएको थियो। कुन कक्षाका विद्यार्थीसँग कति शुल्क लिएको भन्ने विवरण खुलाउनु पर्ने माग अभिभावकले गरेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ताले बाहिरबाट आएको उजुरी कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयलाई पठाइने जानकारी दिनुभयो। ती विद्यालयले एक कर्मचारीको मासिक शुल्कमा 40% छुट दिँदा पनि कोही अभिभावक असन्तुष्ट भएको बताउनुभयो। लकडाउन अघि औसतमा मासिक 12,000 रुपियाँ शुल्क उठाएको थियो, त्यसमा अहिले न्यूनतम 40% छुट दिएको उहाँको बनाइरहेको छ। ललितपुरको धापाखोल स्थित एक विद्यालयले अनलाइनबाट 2 घन्टा मात्रै पढाइरहेको छ। शुल्क भने सामान्य अवस्था सरह नै तिर्नका लागि ताकेता गरिरहेको छ। सामान्य अवस्थामा शुल्क दैनिक 6 घन्टा पढाइ हुँदा मासिक शुल्क 14,000 हारिमा थियो। एक अभिभावकले भने अनलाइनबाट 2 घन्टा मात्रै पढाइ हुँदा पनि 14,000 नै मागिरहेका छन्। पुरै शुल्क तिर्न नमान्ने अभिभावक र विद्यालय प्रशासनबीच पटक पटक छलफल समेत भयो। कुरा नमानेपछि केही अभिभावकले शुल्क बुझाएर थुप्रैले वैशाखदेखिकै तिरेका छन्। विद्यार्थी र अभिभावकको अवस्था कस्तो छ भने छ भन्ने चासो छैन। स्कुलले जसरी भए पनि नाफा कमाउने धाउन्नेमा मात्रै केन्द्रित छ। ती अभिभावकले भनेका छन् शिक्षकको नाममा यति धेरै व्यापार गर्नु उचित नहुन सक्छ। अल्मल्याउँदै शुल्क असुल्दै निजी विद्यालय अन्नपूर्ण पोस्टमा समाचार रहेको छ। उपभोक्ताको भान्सामा धेरै खपत हुने अधिकांश हरियो तरकारीको मूल्य प्रतिकिलो 100 रुपियाँ माथि पुगेको छ। लकडाउन खुकुलो भएर ढुवानी सहज भए पनि माघको तुलनामा आपूर्ति 25-30% कम भइरहेको तरकारीको मूल्य वृद्धि भएको व्यवसायीहरूले बताएका छन्। 19-11 चैतदेखि निरन्तर लकडाउनले आम्दानी खुम्चेका बेला भान्सा महँगो हुँदा उपभोक्ता मारमा परेका छन्। दैनिक औसत 700-800 टन तरकारी आउने कालीमाटी फलफुल तथा तरकारी बजारमा निषेधाज्ञादेखि 500-550 टन मात्र आपूर्ति भइरहेको तरकारी तथा फलफुल व्यवसायी महासङ्घका अध्यक्ष खोमप्रसाद घिमिरेले बताउनुभयो। अहिले नेपाली किसानले सबै तरकारी उत्पादन घटाएका छन्। आपूर्ति नै करिब 200 टनका दरले घटेका कारण मूल्यमा चाप परेको हो, उहाँले भन्नुभयो। ललितपुर भैँसे पार्टीकी गृहिणी उर्मिला महर्जनले शनिबार साँझ घर नजिकको चोकमा तरकारीको भाउ सुन्दा अतालिएको बताउनुभयो। उहाँ भन्नुहुन्छ, मुला इस्कुस जस्ता तरकारीको भाउ पनि 100 रुपियाँ भन्छन्। कमाई कम भएका बेला यस्तो महँगी भएपछि कति दिन धान्न सकिएला। सरकारी निकायले भने तरकारी बजारमा अनुगमन तीव्र गरिरहेको र दोषी व्यवसायीलाई कारवाही गरिरहेको जनाएको छ। अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र प्रसाद सुवेदीले उपभोक्तालाई असहज हुने गरी भएको व्यापारिक क्रियाकलापमा अनुगमन केन्द्रित गरिएको बताउनुभयो। उहाँले आलु प्याज लुकाउने बढी मूल्य असुल्ने व्यवसायलाई कारवाही गरिएको बताउनुभयो। कोरोना भाइरस नियन्त्रणका लागि 11 चैतदेखि सरकारले लकडाउन गर्दा धेरै किसान उत्पादन बारीमै सड्यो। कतिपयले किसानको लागत पनि उठाउन सकेका थिएनन्। मूल्यभन्दा बढी सस्तोमा बिक्री गर्न बाध्य भएका थिए। चैत र वैशाखमा किसानले उचित मूल्य नपाएको र निरन्तर लकडाउन जारी भएपछि तरकारी नै लगाउन छोडेको व्यवसायीहरूले बताएका छन्। अधिकांश तरकारीको मूल्य प्रतिकिलो 100 रुपियाँ माथि करिब 6 महिनादेखिको लकडाउनमा सर्वसाधारणको आम्दानी खुम्चेको बेला भान्सा महँगो भयो, नयाँ पत्रिका दैनिकमा समाचार रहेको छ। भारतीय लगानीमा निर्माण हुन लागेको 900 मेगावाटको माथिल्लो कडाली जलविद्युत आयोजनाको बिजुली खरिद गर्नका लागि बङ्गलादेशले सुनिश्चितता पत्र पठाएको छ। जिएमआर अपर कडाली हाइड्रो पावर कम्पनी निर्माण गर्न लागेको 900 मेगावाट मध्ये 500 मेगावाटको खरिद गर्ने गरी बङ्गलादेशले पावर डेभलपमेन्ट बोर्डले लगानी बोर्डलाई सुनिश्चितताको पत्र पठाएको हो। पत्रमा प्रसारण शुल्क, चुहावट, ट्रेडिङ मार्जिन सहित प्रति युनिट 7.71 सेन्ट अर्थात् नेपाली रुपियाँमा करिब 8.48 पैसा विद्युत खरिद सम्झौता पिपिए उल्लेख गरिएको छ। बोर्डले लगानी बोर्डलाई पठाएको पत्र अनुसार 500 मेगावाट मध्ये 85% मूल्य अभिवृद्धि नहुने प्रति युनिट 5.82 सेन्ट 5.82 सेंट र 15% मूल्य वृद्धि हुने दर प्रति युनिट 1.027 सेंट बङ्गलादेशलाई खरिद गर्ने भएको छ। 15% भने डलरको भाव वृद्धि हुँदा दर पनि बढ्नेछ। त्यसै गरी प्रसारण शुल्क र लाभांश नेपाल भारत बोर्डर नेपाल प्रति युनिट 0.25 सेंट र भारततर्फको प्रसारण शुल्क प्रति युनिट 0.36 सेंट प्रसारण चुहावट बापत प्रति युनिट 0.20 सेंट र एनिभिएसन ट्रेडिङ मार्जिन बापत प्रति युनिट 0.057 सेंट पाउनेछन्। बङ्गलादेशको बोर्डले लगानी बोर्डलाई लेखेको पत्रमा कोरोना महामारीका कारण पिपिएमा हस्ताक्षर गर्न आउन नसकिएको र महामारीको समस्या न्यून भएपछि नेपाल आएर गर्ने उल्लेख गरेको माथिल्लो कर्णाली जलविद्युत आयोजनाले जनाएको छ। लगानी बोर्डका प्रवक्ता धर्मेन्द्र मिश्रले माथिल्लो कर्णाली जलविद्युत आयोजनालाई बोर्डलाई पत्र पठाएको र आफ्नो प्रगति विवरण समेत बङ्गलादेश पिपिएका लागि तयार भएको बताएको छ। माथिल्लो कर्णालीको पिपिए दर निर्धारण कारोबार दैनिकमा समाचार रहेको छ। स्विजरल्यान्डको जुरिच एयरपोर्ट इन्टरनेसनल एजीले पछि हट्ने सङ्केत दिएपछि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण फेरि अनिश्चिततातर्फ धकेलिएको छ। निर्माण सम्बन्धी प्रस्ताव पेश गर्न जुरिचलाई दोस्रो पटक दिएको म्याद असोज 14 सकिँदैछ। जुरिच भने COVID-19 उत्पन्न परिस्थिति र निजगढ विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन लगायतलाई देखाएर दोस्रो पटकको म्याद पनि यत्तिकै गुजार्दैछ। यसअघि निर्माण सम्बन्धी प्रस्ताव पेश गर्ने 45 दिने म्याद पनि जुरिचले यत्तिकै गुजारेको थियो। केपी शर्मा ओली नेतृत्वको सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई राष्ट्रिय गौरवको आयोजना अन्तर्गत राख्दै निर्माणका लागि जुरिचलाई चुनेको थियो। अन्य 6 कम्पनीलाई भने सरकारले अयोग्य ठहर गरेको थियो। लगानी बोर्ड नेपालले यसअघि जुरिचलाई विमानस्थल निर्माणका लागि 2076 को 18 फागुनसम्म विस्तृत प्रस्ताव पेश गर्न समय दिएको थियो। जुरिचले त्यस बेला पनि विभिन्न कारण देखाएर पुनः समय माग गरेर अन्तिम पटक भन्दै लगानी बोर्डले प्रस्ताव पेश गर्न असोज 14 दिएको थियो। तोकिएको म्यादभित्र जुरिचले प्रस्ताव पेश गरेन भने अर्को पार्टी खोजिन्छ। संस्कृत पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले भन्नुभयो, सेप्टेम्बरपछि भने जुरिचको म्याद थपिन्न, यो नै अन्तिम हो। लगानी बोर्ड नेपालले भने म्याद सकिने लाग्दा प्रस्ताव पेश नगरेपछि नेपाल सरकारसँग सोध्नुपर्ने र निजगढ विमानस्थलबारे प्रष्ट हुनुपर्ने केही बुदा भए आगामी सोमबारसम्म सोध्न जुरिचलाई भनिसकेको छ। भर्चुअल बैठक मार्फत हामीले केही प्रष्ट पार्नुपर्ने विषय भए सोमबारसम्म पठाउन भनेका छौँ। लगानी बोर्डका प्रवक्ता धर्मेन्द्र कुमार मिश्रले भन्नुभयो, हामी उनीहरूका क्विरिज पर्खिरहेका छौँ, प्रस्ताव पठाइदिनु भनेर औपचारिक रूपमा केही भनिएको छैन, म्याद कुर्नै पर्यो। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण 4 खर्ब रुपियाँभन्दा बढी लागत लाग्ने अनुमान गरिएको छ। स्रोतअनुसार जुरिचले निजगढ विमानस्थलबारे सर्वोच्च अदालतबाट सफाइ चाहेको छ। विमानस्थल निर्माणका लागि काटिने रुख र वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन खारिजी सम्बन्धी 2 मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छन्। बिना योजना हचुवाको भरमा 100 वर्ष पुराना लाखौँ सालका रुख काट्न वातावरणीय विनाश निम्तने भन्दै वातावरण तथा नागरिक अभियन्ता रन्जु हजुर पाण्डे छेत्री र विजय कुमार सिंह दनुवार कृष्ण प्रसाद भण्डारी द्वारिकानाथ ढुङ्गेल चिरञ्जीवी भट्टराई भरत बस्नेत पङ्कज कुमार कर्ण सुखदेव खत्री केशरमणि अर्याल लगायतले सर्वोच्च अदालतमा रिट दर्ता गराउनु भएको थियो। साथै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र अधिवक्ता पदम श्रेष्ठ लगायतले विमानस्थलको EIA प्रतिवेदन खारेजको माग गर्दै अलग्गै रिट दायर गरेका छन्। निजगढ विमानस्थलबाट पछि हट्दै जुरिच कान्तिपुर दैनिकमा समाचार रहेको छ। थाहा संसार नेटवर्कको इकोनोमिक टाइम्समा आर्थिक समाचार अझै बाँकी छन्, रेडियो सुन्दै गर्नुहोला।
मन परेको मालाई पाउन त सुट पनि दामी लाउनु पर्यो नि, अन्त राम्रो सुट कहाँ पाइन्छ त, सोल्टी बताइदेऊ नि त,
यति पनि थाहा छैन त।
एमएम टेलर्स क्या था रेडीमेड कोट पाइन सूट चार वर्ष को बच्चा देखी माथि सबै उमेर का लागि कालो कोट सूट पाइने र ग्राहकहरुको अर्डर अनुसार सिलाई गरिने एकमात्र सस्तो भरपर्दो स्थान एमएम टेलर्स न्यू रोड खिचापोखरी चोक पीपल्स प्लाजा अगाडि एक तल्ला माथि अनि त्यहाँको फोन नम्बर चाहिँ छैन त छ नि फोन नम्बर 4250989 4250989
छोरी यो छोरी ए बाबा हो होइन कति झुन्डिरा हो यो ल्यापटपमा अरे सेवा भगवान
हजुरकै काम गरिरहेको त हो
मेरो काम रे
अनि हो त हजुरको खाता खोल्न लागेको नि
खाता होइन के भन्छ यो
ल लिनुहोस् हजुरको खाता नम्बर अब दाजुलाई विदेशमा पठाइदिनुहोस् र पैसा पठाउन भन्नुहोस्
ए भगवान घरमै बसी बसी यस्तो सेवा
हो त कृषि विकास ब्याङ्कले जहाँबाट पनि खाता खोल्न सक्ने सुविधा ल्याएको छ नि
विस्तृत जानकारीका लागि आजै adbl.gov.np सर्च गरौँ र आफूले चाहेको खाता शून्य मौजातमा तुरुन्तै खोलौँ सम्पूर्ण सुविधा सहितको तपाईँ हाम्रो घर आँगनको बैङ्क
कृषि विकास ब्याङ्क
हे बाबा हेर त हेर कृषि विकास बैङ्कको सेवा
कति पानीले त बा
बिचरा हाम्रा हजुरबा लाखौं पैसा सिद्धियो सन्चो हुने छाटै देखिन्न होइन हजुरबाले नातिलाई निकै दुःख दिनुभयो कि क्या हो खुरुक्कसँग आयुर्वेद पद्धतिबाट कुनै पनि साइड इफेक्ट नहुने गरी विभिन्न रोगको उपचार हुने ठाउँ सविता आयुर्वेद गौशालामा गएर सम्पर्क राख्नुहोस् त
हामी कहाँ ग्यास कानो गोला कब्जियत अल्सर अपच पेट फुल्ने उल्टी हुने बिना अपरेशन पाइल्स पथरी पिनास हाइड्रोसिलको उपचार दम खोकी टन्सिल थाइराइड छातीको दाग बाथरो घुँडा खिने दुख्ने युरिक एसिड नसा च्यापिएको ढाड दुख्ने मोटोपन दुब्लोपन सुगर तथा ब्लड प्रेसर जस्तो सुकै यौन रोग सम्बन्धी समस्या चिडचिडापन अनावश्यक मनडुली रहने स्मरण शक्ति कम हुने मिर्गी चाया पोतो डन्डीफोर सेतो दुबी चर्म रोग एलर्जी आदिको स्थायी समाधानका लागि हामीलाई सम्झनुहोस् सविता आयुर्वेद औषधालय गौशाला काठमाडौँ सम्पर्क 9843096920 9847965510
रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ अब बाँकी आर्थिक समाचार दुई वर्षको अवधिमा शैक्षिक प्रमाणपत्र धितोमा 65 जनाले मात्र ब्याज अनुदान सहुलियत कर्जा पाएका छन् यो अपेक्षाभन्दा धेरै कम हो स्वरोजगार हुन चाहने शिक्षित युवालाई शैक्षिक प्रमाणपत्र धितोमा ऋण दिने सरकारी कार्यक्रम भए पनि गत असारसम्म निकै थोरैले मात्र उक्त सुविधा पाएका हुन् कार्यक्रमबारे धेरैलाई जानकारी नै नभएको र भएकालाई पनि बैङ्क तथा वित्तीय संस्थाले प्राथमिकता नदिँदा यो प्रभावकारी नभएको जानकारहरूले बताउने गरेका छन् सरकारको निर्देशनमा राष्ट्र बैङ्कले 2075 कार्तिक 20 सहुलियतपूर्ण कर्जा सम्बन्धी कार्यविधि जारी गरेको थियो त्यस यता मापदण्ड पुगेका शैक्षिक बेरोजगारले ब्याज अनुदानमा कर्जा सुविधा पाउन थालेका हुन् गत आर्थिक वर्षको अन्त्यसम्म 65 युवाले 3,52,00,000 रुपियाँको सहुलियत दरको कर्जा शैक्षिक प्रमाणपत्र धितोमा प्राप्त गरेका थिए 2076 असारसम्म 24 जनाले 1,15,00,000 रुपियाँ मात्र यस्तो कर्जा पाएका थिए ब्याज अनुदानको सहुलियत कर्जा अपेक्षित रूपमा लक्षित वर्गसम्म पुग्न नसकेको राष्ट्र बैङ्कले स्वीकारेको छ यद्यपि कोभिडका कारण गत आर्थिक वर्षका पछिल्ला महिनामा बैङ्क तथा वित्तीय संस्थाबाट धेरै कर्जा प्रवाह हुन नसकेको बताइएको छ अपेक्षा गरिए अनुसार लक्षित वर्गले सहुलियत कर्जा नपाएकै कारण बैङ्क तथा वित्तीय संस्थालाई संख्या तोकिएको राष्ट्र बैङ्क नियमन विभागका प्रमुख देवकुमार ढकालले बताउनु भएको छ नेटवर्किङ व्यवसायबाट ठगी भएको भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा 3 दर्जन बढी उजुरी परेका छन् प्रतिबन्धित नेटवर्किङ व्यवसायको जालो सक्रिय रहेको र नेपाली र विदेशी कम्पनीले पिरामिड शैलीका धन्दा चलाएको ठगी गरी पुँजी पलायन गरिरहेको भन्दै उजुरी परेका हुन्। स्वदेशी तथा विदेशी व्यक्तिले प्रत्यक्ष बिक्रीका नाममा गैर व्यावसायिक काम गरेको भनेर ती उजुरी परेका छन्। मिडियाले पठाएका उठाएका कुरा पुष्टि हुँदै आएको छ। विभागका वैदेशिक व्यापार नियमन शाखाका निर्देशक शिवराज सेडाईले भन्नुभयो, ती व्यवसायमा संलग्न व्यक्तिलाई नाम नम्बर पठाएका छौँ, दिनमा दुई तिनजनालाई बोलाएर छलफल गरिरहेका छौँ, अनुसन्धान जारी रहेको छ। वस्तुको प्रत्यक्ष बिक्रीका नाममा विभागले 7 कम्पनीलाई इजाजत लिएको थियो। पारिया कम्पनीले नेटवर्किङ गरिरहेको भेटिएको छ। यी बाहेक विभागबाट इजाजत नलिए पनि अवैध धन्दा गरिरहेको पाइएको विभागले जनाएको छ। माग घटेको भन्दै 4 वर्ष अघिदेखि रोकिएको फर्नेस आयलको बिक्री पुनः सुरु गरिएको छ। नेपाल आयल निगमले व्यवसाय विविधीकरण गर्नका लागि भन्दै फर्नेस तेल बिक्री सुरु गर्ने भएको छ। बजारमा यस्तो तेलको माग बढ्न थालेको र कारोबारलाई व्यवस्थित गर्ने भन्दै निगमले अब निजी क्षेत्रलाई फर्नेस आयल ल्याउन अनुमति दिने जनाएको छ। निजी क्षेत्रले निगमको अनुमति ल्याएर बिक्री गर्न पाउने छन्। निगमका प्रवक्ता विनितमणि उपाध्यायले फर्नेस आयल बिक्री खुला गरिएको जानकारी गराउनुभयो। उहाँका अनुसार अब निगमले निजी क्षेत्रलाई खरिद आदेश पिडियो दिनेछ। निगमको नयाँ व्यवस्थापछि यसले कारोबार गर्दै आएका व्यवसायीले स्वत स्फूर्त रूपमा खरिद बिक्री गर्न पाउने छैनन्। उनीहरूले यस्तो आयल कारोबार गर्नका निगमको अनुमति अनिवार्य लिनुपर्नेछ। अहिलेसम्म व्यवसायीले भारतीय आयल कर्पोरेसन IOCबाट सिधै खरिद गर्दै आएका थिए। प्रवक्ता उपाध्यायले भन्नुभयो, यो व्यवस्था निगमको एकाधिकार कायम हुनका साथै कारोबार व्यवस्थित हुने अपेक्षा गरिएको छ। निगमका अनुसार व्यवसायले भारतबाटको हल्दिया रिफाइनेरी डिपोबाट आयल ल्याउन सक्नेछन्। साथै भारतकै मथुरा रिफाइनेरी पिडियो जारी गर्ने निगमले जानकारी गराएको छ। 5 वर्षपछि रानी पोखरी पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। सम्पदा पुनर्निर्माणको विवाद लामो समयसम्म ओल्झेको रानी पोखरीमा पानी भरिएको छ भने यससँगै सौन्दर्य पनि फर्किएको छ। खानेपानी मन्त्रालयको सहयोगमा आयोजना कार्यान्वयन निर्देशनालयले रानी पोखरीमा पानी भरेको 2072 भूकम्पले क्षति पुर्याएको रानी पोखरी पुनर्निर्माण सम्पन्न हुने चरणमा पुगेको छ। यसै क्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुरोधमा निर्देशनालयले रानी पोखरीमा पानी भरिदिएको छ। यससँगै धार्मिक सांस्कृतिक तथा ऐतिहासिक धरोहरका रूपमा रहेको रानी पोखरीको सुन्दर मनमोहक बनेको छ। खानेपानी तथा सरसफाइ मन्त्रालय अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयले 2 दिन लगाएर रानी पोखरीमा पानी भरेको निर्देशनालयका निर्देशक भोजविक्रम थापाले जानकारी गराउनु भएको छ। विश्व दूरसञ्चार बजारमा अहिले चल्तीकै दूरसञ्चार प्रविधिका रूपमा रहेको 4G नेपालमा सुरु भएको 4 वर्ष पुग्न 4 महिना मात्रै बाँकी छ। पहिलोपल्ट 2073 पुस 17 गते नेपाल टेलिकमले काठमाडौँ उपत्यका र पोखरामा एकैपटक सुरु गरेको नयाँ पुस्ताको 4G नेपालमा औपचारिक प्रवेश गराएको थियो। त्यसैता 4G सेवा विस्तारका लागि नेपालमा 3 दूरसञ्चार सेवा प्रदायक यसमा अर्बौँ लगानी गरेरै तर तथ्याङ्कले भने 4G प्रविधिका लागि गरिएको अर्बौँ लगानीको प्रतिफल अझै लिन नसकेको देखिएको छ। उच्च गतिमा मोबाइल इन्टरनेट सुविधा सहितको 4G विस्तारको गति भने निकै सुस्त देखिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत आर्थिक वर्ष 2076-77 नेपालमा जम्मा 6,22,000 मात्र 4G ग्राहक थपिएको देखिएको छ। र आजका लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको विदेशी विनिमय दर: अमेरिकी डलर 1 को खरिद दर 117.22 रुपियाँ, बिक्री दर 117.82 रुपियाँ, युरो 1 को खरिद दर 138.94 रुपियाँ, बिक्री दर 139.65 रुपियाँ, पाउन्ड स्टर्लिङ 1 को खरिद दर 152.21 रुपियाँ, बिक्री दर 152.99 रुपियाँ, साउदी अरब रियाल 1 को खरिद दर 31.25 रुपियाँ, बिक्री दर 31.41 रुपियाँ, कतारी रियाल 1 को खरिद दर 32.19 रुपियाँ, बिक्री दर 32.36 रुपियाँ, संयुक्त अरब इमिरेट दिराम 1 को खरिद दर 31.91 रुपियाँ, बिक्री दर 32.08 रुपियाँ, मलेसियन रिंगिट 1 को खरिद दर 28.41 रुपियाँ, बिक्री दर 28.56 रुपियाँ, कुवैती दिनार 1 को खरिद दर 383.57 रुपियाँ, बिक्री दर 385.54 रुपियाँ, र बहराइन दिनार 1 को खरिद दर 310.89 रुपियाँ, बिक्री दर 312.48 रुपियाँ रहेको छ। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्स यति नै। आजलाई प्राविधिक साथी सहयोग नेपाललाई धन्यवाद दिँदै भागवत विदा हुन्छु। नमस्कार।